9% लोगों पे हावी है। जी सर
जी, देखिए अल्लाह ताला ने जो निज़ाम बनाया है वो निज़ाम को अगर आप उसकी आइडियल शक्ल में फॉलो करते हैं तो उसके नतीजे में जो सूरत हाल हमें आज नज़र आती है गुर्बत की और वसाइल की इर्तकास की, और हम ये देखते हैं कि चंद लोग हैं जिन्होंने पूरी कौम की दौलत को अपने कब्जे में किया हुआ है और वो इर्तकास नहीं है, रुकी हुई है। तो अल्लाह ने जो निज़ाम दिया था अगर उस निज़ाम को लेटर एंड स्प्रिट में कबूल किया जाता, उसको अपनाया जाता, तो ये मसला सिरे से पेश ही ना आता। इसलिए पेश ना आता क्योंकि देखिए अल्लाह को ये जरूरत क्यों पेश आई कि वो कोई चीज मुकर्रर करे, कोई रेशो मुकर्रर करे। उसकी वजह ये है कि हमेशा से दुनिया की तारीख में ये होता चला आया है कि हुक्मरान और बादशाह और नज़्म इज्तमाई वो अपने जहन से अपने तकाजों के मुताबिक लोगों से माल छीन लेता है और उसको नाम क्या देता है, टैक्स का नाम देता है। वो नाम क्या देता है कि इससे माशरी की जरूरियात पूरी होंगी। आप देखें अगर तारीख में जाकर तो आपको अंदाजा हो कि बादशाहों को महलात बनवाने हैं और वो कहते हैं कि लोगों से पैसा वसूल करो इसके लिए, तो उनके वज़रा कहते हैं कि जी हम तो जितना वसूल कर सकते हैं करते हैं, आप किस पे करें। तो वो कहते हैं कि क्या चीज रह गई है जिस पर टैक्स नहीं हो, कहते हैं नमक रह गया, तो कहते हैं चलो सॉल्ट टैक्स लगा दो। तो ये इस्तेहसाल है जो माजी में होता चला आया, लोगों से उनकी चमड़ियां उधेड़ कर माल लिया गया ताकि माशरे और हुकूमत के जो तकाजे हैं वो पूरे किए जाएं। अल्लाह ताला ने मुसलमानों को इससे रोक दिया है और रोक कर ये कहा है कि तुम्हारे लिए मैंने ये हद मुकर्रर कर दी है, इस हद से ज्यादा मेरे बंदों से तुमने माल नहीं लेना। अब हुआ क्या है, हुआ यहाँ पर ये है कि ना मुसलमान हुक्मरानों को और ना ही मुसलमान माशरे को उन हदूद का इल्म है, उन रेशोस का इल्म है, उस स्पिरिट का इल्म है जिसके तहत ज़कात का ये पूरा निज़ाम वजा किया गया है। हमारे यहाँ होता क्या है, हमारे यहाँ पैरेलल टैक्सेशन का निज़ाम जारी है। एक मुसलमान हुक्मरान के लिए अल्लाह ताला ने ये रेशोस मुकर्रर की थी कि इनके मुताबिक दो, जब तुम इनके मुताबिक लोगों से मांगोगे तो यूं नहीं होगा कि लोग ज़कात चोरी, लोग टैक्स चोरी करेंगे और लोग जो हैं वो वर्जन और पनामा आइलैंड्स में जाकर पैसों को छुपाएंगे, बल्कि एक तरफ जब तुम मांगोगे तो दूसरी तरफ वो खुदा का हुक्म समझ के तुम्हारे कदमों में रख के जाएंगे। तो नतीजा क्या निकलेगा, नतीजा ये निकलेगा कि रियासत के पास इनफ वसाइल मौजूद होंगे जिससे ना गुर्बत पैदा होगी, जिससे ना दौलत का इर्तकाज होगा। तो ये खुदा का बताया हुआ एक जामे निज़ाम था, हमने इस निज़ाम को असलन फरामोश कर दिया। अब हम ये समझते हैं कि ज़कात महज चैरिटी का नाम है, हुकूमतें भी हमसे नहीं लेती हैं, वो अलग से टैक्स के पैरेलल उन्होंने निज़ाम बनाए हुए हैं। तो अब हम क्या करते हैं, अब हम अपने तौर पे देते हैं। तो जब आप ज़कात अपने तौर पे देते हैं तो अल्लाह ताला ने वहां पर भी हिदायत कर दी है कि लिल वालिदैन वल अक़रबीन, के इस पे सबसे पहला हक तुम्हारे वालिदैन का है, तुम्हारे रिश्तेदारों का है। क्यों, इसलिए कि माशरे की तंजीम के लिए जब मैं इधर उधर देखता हूँ तो मुझसे पहला ताल्लुक तो मेरे वालिदैन और मेरे रिश्तेदारों का कायम होता है। तो अब जब रियासत मुझसे नहीं ले रही तो ये मेरा फर्ज है कि मैं ज़कात अदा करूं और अदा करते हुए मैं देखूं कि मेरे करीब कौन है, उसमें पहला हक मेरे वालिदैन का है, उसके बाद रिश्तेदारों का है, उसके बाद मेरे पड़ोसियों का है। कोई जो मेरा दायरा इख्तियार, मेरा दायरा अमल है, उसके अंदर मैंने इस फरीजे को अंजाम देना है। लेकिन कोई फर्द खड़ा होकर ये कहता है कि ये फरीजा तो मैं अंजाम दूंगा, लेकिन ये फरीजा जिस स्पिरिट के तहत मुकर्रर किया गया था वो तो ये था कि माशरे की जरूरियात पूरी हों, वो काम तो मुझसे पैरेलल टैक्सेशन के उसूल पर हो रहा है, तो अब क्या मैं दो दफा टैक्स अदा करूं। तो उसको ये कहा जाता है कि अगर आप चाहें आपका आपकी ज़कात उसी टैक्स से मिन्हा की जा सकती है। क्यों, इसलिए कि दोनों का मकसद एक था, दोनों का मकसद रफाए आम है, दोनों का मकसद पुल अस्पताल सबीलें बनाना है, दोनों का मकसद नज़ारों की मदद करना है। तो आप अगर देखें माजी में जाके तो यही होता रहा है ज़कात।
सही, और मगर बच्चे मैं बिल्कुल आज मैं इसको बल्कि सीखना चाहूँगी, अगर आप इंग्लैंड के निज़ाम में, क्योंकि हमारे बहुत सारे पाकिस्तानी मुसलमान इंग्लैंड में भी बसते हैं, अगर मैं इंग्लैंड के निज़ाम में चले जाऊँ, आज मैं कनाडा में टैक्स पे करती हूँ, क्वीन को इस टैक्स का बेनिफिट मिलता है, ठीक है, क्वीन को टैक्स का, यानी वहाँ भी बादशाहत का निज़ाम है, उनको इसका बेनिफिट मिलता है उनके। तो बहरहाल आपके कहने का मकसद ये है कि टैक्सेशन, वेयर एज قرآن پاک میں تو واضح طور پہ وہ جو 2.5% کا لفظ استعمال کیا گیا ہے, تو آپ اس کی کیسے ایکسپلینیشن دیں گے؟
یہ دیکھیں, قرآن مجید کے اندر تو یہ کہا گیا ہے کہ زکوٰۃ دو جو مقرر کر دی گئی ہے, زکوٰۃ کے جو ریشوز اور نصاب ہیں یہ ہمیں سنت کے ذریعے ملتے ہیں. سنت دین کی عملی پریکٹسز کا نام ہے, اس میں ایک ریشو نہیں ہے. جیسے میں نے شروع میں عرض کیا تھا, وہ مال پہ 2.5% ہے, یعنی بچت کے اوپر 2.5% ہے. اس میں زمینوں کا الگ ریشو دین نے مقرر کیا ہے, اس میں جانوروں کا الگ ریشو دین نے مقرر کیا ہے, اور یہ سب رسول اللہ صلی اللہ علیہ وسلم نے مقرر کی ہیں. اس میں پھر ایگزمپشنز دی ہیں بعض چیزوں کو. تو زکوٰۃ کا یہ پورا قانون ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کے عملی تواتر سے, گویا آپ نے اس کو پریکٹسز میں ڈھال کے پوری قوم کو منتقل کیا ہے, اس قوم نے جنریشن در جنریشن ہم تک پہنچایا ہے, تو وہ پورا نظام تو لکھا ہوا موجود ہے. میں جو بات عرض کرنے کی کوشش کر رہا ہوں وہ یہ ہے کہ اس نظام کی اسپرٹ کیا تھی, وجہ کیا تھی جس کے لیے یہ مقرر کیا گیا تھا. اس کی وجہ یہ تھی کہ معاشرے کے اجتماعی تقاضے یا ضروریات آپ سے آپ پیدا ہونی ہیں, یہ فطری امر ہے. میں آپ کو اس کی مثال دیتا ہوں, یہ بات ہمیں اجنبی کیوں لگتی ہے, اس کی وجہ یہ ہے کہ ہم نے بطور معاشرے کے بھی اس پوری اسکیم کو جو خدا نے مقرر کی تھی اس کو بھلا دیا ہے. اس کی ہمیں ایک اجنبی بات لگتی ہے. ذرا اس پہ غور کریں دو منٹ رک کے, اور جو قائم شدہ تصور ہوتا ہے اس کو ایک منٹ کے لیے ریویو کریں. آپ دین نے کہا ہے کہ تم نے یہ مال دینا ہے, اور مسلمان حکمرانوں کو یہ حق دیا ہے کہ تم نے یہ مال وصول کرنا ہے. آپ کے علم میں ہوگا کہ اسلام میں زکوٰۃ کا پہلا حق حکمران ہے, اور حکمران مانگیں گے نہیں آپ سے اگر آپ نے انکار کر دیا, وہ آپ سے زبردستی لینے کا کی اہلیت رکھتے ہیں. اللہ نے ان کو یہ حق دے دیا ہے. آپ کے علم میں ہوگا کہ سیدنا ابوبکر بڑے جلیل القدر ہمارے خلیفہ راشد ہیں, انہوں نے کیا کہا تھا کہ ایک رسی بھی بکری کی اگر زکوٰۃ میں دینے سے انہوں نے انکار کیا تو میں ان کے خلاف اقدام کروں گا. تو یہ اللہ نے حق مقرر کیا ہے مسلمانوں کے نظم اجتماعی سوسائٹی کا, وہ کیسے چلے گی, اس کے کمکمے کیسے روشن ہوں گے, اس کی جیلوں میں کیسے کھانا دیا جائے گا, اس کے تحت بیت المال, اس کے تحت باقی نظام, اس کے تحت جو گورنمنٹ سرونٹس ہیں وہ کیسے زندگی گزاریں گے, اس کا مال کہاں سے آئے گا. یہ سوال ہے, یہ وہ سوال ہے جس کا جواب مذہب نے دیا ہے. یعنی یہ سوال آپ کے بھی ذہن میں پیدا ہوتا ہے, یہ کوئن آف انگلینڈ کے ذہن میں بھی پیدا ہوتا ہے. تو انہوں نے ایک ٹیکسیشن کا نظام متعین کیا جو آپ کینیڈا میں دیتے ہیں, ہم امریکہ میں دیتے ہیں. مذہب نے بھی وہ نظام مقرر کیا ہے. مذہب اس بارے میں یہ کہتا ہے کہ اگر تم مسلمان حکمران ہو تو دیکھو یہ چیز میں نے مقرر کر دی ہے تمہارے شہریوں پہ, یہ تمہارے قدموں میں رکھ کے جائیں گے, اس سے معاشرے کا نظم و نسق چلے گا, اس سے غریبوں کی پرورش ہوگی, اس سے یتیموں کی پرداخت کا انتظام کیا جائے گا. اور یوں نہیں ہے کہ تم مانگو گے تو یہ دیں گے, یہ ان کے لیے دینی فریضہ ہے, تمہارے قدموں میں رکھ کے جائیں گے. اس اسپرٹ کے تحت یہ عبادت مقرر کی گئی ہے. ہمارے مسلمان حکمرانوں کو بھی اس کا شعور نہیں ہے, اور خود عوام کو بھی اس کا شعور نہیں ہے. تو اب ہم کیا کرتے ہیں, ہم اپنے طور پر زکوٰۃ ادا کرتے ہیں. جو حق ریاست کا تھا کہ ہم اس کے قدموں میں رکھیں جا کر, یہ اللہ کے نام پر زکوٰۃ ہم نکال رہے ہیں, جاؤ اس کو معاشرے کی فلاح و بہبود پہ خرچ کرو, جاؤ اس پہ سڑکیں بناؤ, جاؤ اس پہ اسپتال دارالشفا بناؤ, یہ اللہ نے ہم پر فرض کر دیا تھا, ہم تمہارے قدموں میں رکھ کے جا رہے ہیں. تو ہمارے حکمرانوں نے بھی بجائے یہ کہ اللہ کے مقرر کردہ اس ضابطے کو وہ اپناتے, انہوں نے پیرل ٹیکسیشن کا نظام اپنا لیا. اب سوال یہ پیدا ہوا اس کے بعد کہ جب یہ پیرل ٹیکسیشن قائم ہے تو کیا کوئی مسلمان یہ کہنے کا حق رکھتا ہے کہ جو اللہ نے مجھ پر ٹیکس لگایا تھا وہ تو اتنے اتنے فیصد تھا, اور میں تو الگ سے بھی یہ دے رہا ہوں, تو کیا میں اس سے اس کو منع کر سکتا ہوں, مائنس کر سکتا ہوں؟ اس پہ اہل علم یہ جواب دیتے ہیں کہ ہاں, آپ ایک دفعہ ایک چیز ادا کر چکے ہیں, اور یاد رکھیں کہ وہ چیز بھی جو لی گئی ہے وہ بھی معاشرے کی بھلائی کے لیے لی گئی ہے. آپ اگر کینیڈا میں موجود ہیں تو وہاں پر اگر ریاست اس بات کا بندوبست کرتی ہے کہ بچوں کو ایک خاص رقم ادا ہو کہ وہ اس سے دودھ پی سکیں, ان کی نشو نما ہو, بیماروں کے لیے دارالشفا اور اسپتال بنائے جائیں, تو وہ اصل میں آپ کے ٹیکس کے پیسوں سے ہی ہوتی ہے. تو یہ وہ پیسہ ہے جو اللہ تعالیٰ نے مسلمان حکمرانوں کے لیے مقرر کر دیا تھا, اور مسلمان معاشرے کو پابند کر دیا تھا کہ جائیں اور یہ پیسہ انہیں ادا کریں. یہ بات اجنبی اس لیے لگتی ہے کہ ہمارے ہاں جو پورا تصور ہے وہ چونکہ مسلمان حکمرانوں کے ہی محفوظ ہو گیا کہ اللہ نے ان کو اتنی بڑی رعایت دی تھی کہ بجائے وہ فیڈرل بورڈ آف ریونیو اور انکم ٹیکس کے داروغے بٹھا کے لوگوں کو ڈرائیں, لوگوں کے دل میں اللہ کا خوف ہوتا, اور وہ حکمرانوں کی دہلیز پر اپنا مال رکھ کے آتے جو عوام کی فلاح و بہبود پر خرچ ہوتے.
بہت شکریہ. میں نے ذاتی طور پہ پاکستان میں, مجھے پتا ہے کہ بہت سے لوگ یہ سمجھیں گے, مگر حقیقت میں میں نے پاکستان میں گلاب دیوی ہاسپٹل اور دیر از اندر ہاسپٹل, میں نے ذاتی طور پہ ان ہاسپٹلز میں نظام دیکھا ہے کہ دور دراز سے جو پیشنٹس آتے ہیں, یہ پروسیسنگ ٹائم 2-3 دن کا ہے کہ وہ لوگ جو افورڈ نہیں کرتے وہ پھر ایک اپلیکیشن اپلائی کرتے ہیں اور زکوٰۃ فارم کے تحت ان کو پیسے ملتے ہیں, پھر ان کو دوائی ہسپتال میں سب کچھ ان کو فری ہوتا ہے. آئی پرسنلی میٹ سم, مگر بس وہ بعض اوقات ہمارے دماغ میں یہ ہوتا ہے کہ شاید گورنمنٹس نہیں کر رہی. الیاس بیٹا بہت شکریہ آپ کا, بہت شکریہ آپ نے اچھے طریقے سے ایکسپلین کیا. اینی تھنگ ایلس واٹ یو ووڈ لائک ٹو شیئر؟
بس جی, میں تو یہی کہوں گا کہ اللہ تعالیٰ نے ہم سب کو بطور مسلمان یہ ایک موقع دیا ہے اور اس موقع سے ہمیں فائدہ اٹھانا چاہیے ہے. یہ بات بھی طے ہے کہ جن لوگوں نے پورا سال اس دین کے ساتھ اپنے تعلق, اپنے خدا کے کو راضی رکھنے کا اگر اہتمام نہیں کیا, تو یہ مہینہ شاید ان کے لیے ایک بہت ہی بوجھل, بہت ہی بھاری, بڑا ہی اجنبیت کا مہینہ ہو. لیکن جو لوگ مذہب کو جانتے ہیں, زندگی کے نسب العین اور عدر سے واقف ہیں, جن کے سامنے ان کا مقصد حیات واضح ہے, تو یہ جانتے ہیں کہ یہ دنیا کی زندگی آخرت کی زندگی سے پہلے ایک ٹریلر کے طور پر ہمیں دی گئی ہے. موت ہی حقیقت ہے جس پر ہم سب کا خاتمہ ہونا ہے. تو ان کے دل میں یہ کسک اٹھتی ہے کہ اس دنیا کے اندر خدا نے ہمیں بھیج تو دیا ہے, مان لیا, ارادہ اختیار بھی دیا, لیکن ہم بھٹک جاتے ہیں, ہم کمزور لوگ ہیں, ہم ناتواں ہیں, ہمیں دنیا کی خواہشات, رغبات, لذات, شہوات متاثر کرتی ہیں, ہم قریب کا فائدہ دیکھتے ہیں. تو آپ یہ دیکھیے کہ خدا تعالیٰ کتنا مہربان ہے, کتنا رحمان و رحیم ہے. وہ کہتا ہے میں جانتا ہوں کہ تم کمزور ہو, تم ناتواں ہو, تم عجلت پسند ہو, تم بھول جاتے ہو, تم زود رنج ہو, لیکن آؤ میں ہی تمہیں تیار کرتا ہوں, آؤ میں ہی تمہاری مدد کرتا ہوں, آؤ میں ہی تمہیں قوت فیصلہ اور طاقت فراہم کرتا ہوں کہ کچھ دیر کے لیے جو چیزیں جائز تھیں ان کو بھی اپنے اوپر ناممنوع قرار دو, تو تمہارے اندر وہ حوصلہ پیدا ہوگا کہ جب تم پلٹ کے رمضان کے بعد عملی زندگی میں جاؤ گے تو جو ناجائز چیزیں حقیقت میں اور اپنی واقعیت میں ہیں, تمہارے اندر یہ طاقت ہوگی کہ تم ان کو بھی اگنور کر دو. یہ ایسے ہی ہے کہ جیسے ایک کھلاڑی جس کو میدان عمل میں اپنی کارکردگی پیش کرنی ہے, اس کے لیے ضروری ہوتا ہے کہ وہ پورا سال اپنے آپ کو فٹ رکھے, وہ پورا سال اپنے سانس کو بحال رکھے, وہ پورا سال اپنی دوڑ میں اپنی تھکاوٹ کو غالب نہ آنے دے. تو وہ جب یہ کام کرے گا تو پھر میدان عمل میں کارگر ہو سکے گا. اللہ تعالیٰ نے ہمیں اس پریکٹس کے دوران مضبوط کرنے کے لیے اس رمضان کے مہینے میں کچھ اعمال مقرر کر دی ہیں اور عبادات کی منتہائے کمال ہے. آپ دیکھیے, یوں نہیں کہا کہ جو چیزیں ناجائز تھی تم نے ان سے بچنا ہے, کہا بلکہ جو چیزیں جائز بھی تھیں, کھانا پینا حلال طیب چیزیں ہیں, یہ پانی خدا کا پیدا کیا ہوا ہے, یہ رزق خدا کا پیدا کیا ہوا ہے, ہماری عورتوں کے ساتھ, ہماری بیویوں کے ساتھ ہمارا تعلق خدا نے جائز قرار دیا ہوا ہے, یہ سب اللہ نے ایک وقت کے لیے ممنوع قرار دے دیا. کیوں؟ تاکہ ہم اپنے آپ کو مضبوط کریں, ہمارے اندر رکنے کی صلاحیت پیدا ہو. ہم یہاں رکیں گے تو کل جا کر عملی زندگی کے تقاضوں میں بھی خدا کے آگے صرف گندہ اور سرنڈر کریں گے.
بہت شکریہ آپ کا, بہت شکریہ جناب المورد انسٹیٹیوٹ سے جناب الیاس حسن, محمد الیاس حسن میرے ساتھ ہیں. جاوید احمد غامدی کی سپرویژن میں آپ اپنی قرآن پاک کی تعلیم اور اس کے سیکھنے کے عمل کو جاری و ساری رکھے ہوئے ہیں. بہت شکریہ, تھینک یو ویری مچ. آمین سب آمین. ہمارے جو پریمیئر ہیں پریمیئر ڈگ فورڈ, انہوں نے رمضان المبارک کی مبارکباد دی ہے. پریمیئر ڈگ فورڈ ایشوڈ دی اسٹیٹمنٹ, انہوں نے کہا بگننگ ٹوڈے دا سن ڈاؤن مسلم ان انٹیریو آل اوور دا ورلڈ ویل آبزرو دا منتھ آف رمضان. فار دا مسلم کمیونٹی رمضان از دا موسٹ امپارٹنٹ اینڈ ہولیسٹ منتھ آف دا ایئر. اٹ از دا ٹائم فار دا سیلف ریفلیکشن, چیریٹیبل گیونگ اینڈ دا پریئرز. This year Ramadan will be unlike any other. We as we all continue to practice social distance to fight the COVID-19 outbreak. This means Muslims will have to pray at home rather than service at the mosque. But the spirit of the meaning of the Ramadan will continue to inspire those observing the sacred time. I would also like to take the opportunity to thank the Muslim community for the generosity and the support towards those in need during the unprecedented times on behalf of the people. Yani unhone har taur pe Ontario government ka shukriya ada kiya, musalmanon ko charitable month ka zikr kiya. Alhamdulillah, that's a great thing. Hamare Majid bhai aaj ke jo main sponsor hain wo Nugget Masjid hain. Nugget Masjid بہت عالی ادارہ ہے. مجھ بھائی نگٹ مسجد کی بگننگ کے بارے میں تھوڑا سا کچھ شیئر کریں.
نگٹ ماسک جب جس زمانے میں یہ زمین لی گئی اور اس کی جب پہلا کھدائی کر سیرمونی ہوئی تو لوگوں نے یہ بہت احتجاج کیا کہ اتنی بڑی زمین آپ کو لینے کی کیا ضرورت ہے, کیونکہ اس زمانے میں
اب تو وہاں سے گزرے تو یہ چھوٹی سی جگہ لگتی ہے.
ایگزیکٹلی. اور وہاں پر جو ہے
پھر اپروکسیمیٹلی کس ایئر کی بات ہوگی؟
یہ ویری ارلی 73 کی ہوگی. میں
جب یہ جگہ لی تو لوگوں کو اعتراض تھا کہ اتنی بڑی جگہ لی.
اعتراض نہیں, مطلب عجیب سی فیلنگ تھی کہ اتنی بڑی جگہ اور لوگ بہت کم تھے اس زمانے میں, کہ اس کو جگہ کو پے آف کس طرح کریں گے ہم. پھر یہ کہ اس پہ منزل بنانا ہے, اتنی بڑی مسجد بنانی ہے تو مسجد کو کس طرح بنائیں گے, وہاں اسکول کس طرح بنایا جائے گا, یہ سارے کوشچنس آتے تھے. تو الحمدللہ جب مسجد بننی شروع ہوئی تو لوگوں کی اسپرٹ اتنی تھی کہ اینڈ آئی واز ویری مچ ڈیپلی انوالو ان دیٹ دیٹ ٹائم. تو اس کے اندر لوگ جو ہے اپنی گاڑیاں, اچھی اچھی گاڑیاں لا کے چابیاں دے دیتے تھے کہ اس کو بیچ کے آپ اس کا کر دیں. ایک بھائی صاحب تھے, مجھے اچھی طرح یاد ہے کہ انہوں نے اپنے گھر کی جو ہے وہ لا کے دی. انہوں نے کہا یہ گھر کو بیچ کے آپ یہ مسجد بنا لیں.
اور یہ اسپرٹ تھی لوگوں کی,
اور لوگوں میں جو خواتین تھیں وہاں پر, جتنی بھی خواتین تھیں وہاں پر, وہ رات کو جو ہم چندہ جمع کرنے کے لیے وہاں بیٹھے ہوتے تھے کہ بھئی آج رات کو چندہ جمع ہے, اسپیشلی رمضان المبارک کے مہینے میں, تو وہ یہ تھا کہ جتنے بھی زیور لوگ پہن کے آئے ہوئے ہوتے تھے اس زمانے میں, خواتین
عورتیں اپنا زیور اتار کے
دیتی, سارا زیور جو ہے اس میں اتار کے دیتی, کہ بھئی یہ اسپرٹ تھی. اینڈ اسی اسپرٹ کے تحت الحمدللہ یہاں پر سینکڑوں ایک نہیں بلکہ سینکڑوں مسجد ہیں, مگر ابھی بھی اسلامک فاؤنڈیشن از دا بگیسٹ ماسک.
اسلامک فاؤنڈیشن نے یہ اسکول شروع کیا تھا, یہ کب سے شروع کیا تھا؟
مجھے اچھی طرح یاد نہیں ہے یہ, مگر اس کو بھی میرا خیال ہے یہ 25 سال تو ہو گئے.
مگر آپ نے اس کے اسکول کو اندر سے دیکھا کیسا ہے؟
ویری پروفیشنل, ویری جتنے پر
آپ کے بچوں نے بھی اسلامک فاؤنڈیشن سے
کیا؟ اسلامک فاؤنڈیشن سے نہیں کیا, انہوں نے دوسرے اسلامک اسکول سے کیا, مگر یہ کہ اسلامک اسکول, اسلامک فاؤنڈیشن کا اسکول جو ہے نمبر ون اسکول ہے اس علاقے میں. اینڈ یہاں کے اساتذہ, یہاں کے پرنسپل, یہاں کے طور طریقے, اٹ از امیزنگ. اسی وجہ سے یہاں پر بہت بڑی ویٹنگ لسٹ ہے جو اپنے بچوں کو ڈالنے کے لیے یہاں پر بڑی ویٹنگ لسٹ ہے. اینڈ یو ہیو ٹو ویٹ اے لاٹ ٹو گیٹ یور ایڈمیشن ان دیئر.
اس نگٹ مسجد میں یقیناً آپ کو پتہ ہی ہے کہ مساجد تو بالکل بند ہیں, اور اتنا بڑی درسگاہ جس میں اسکول بھی ہے, جس میں اچھا, اور مزے کی بات یہ ہے کہ ان دنوں میں اموات جو ہو رہی ہیں یہاں پہ, جنازے کا بھی
الحمدللہ. عارفہ جی, آج کل جو ہے نا بہت ساری مساجد نے, آف کورس آئی کین انڈرسٹینڈ, آئی کین ٹوٹلی انڈرسٹینڈ, کہ ان کے پاس اسٹاف نہیں ہے, ٹرینڈ اسٹاف نہیں ہے یہ کام کرنے کے لیے. وہاں پر وہ تو ہے, کولڈ اسٹوریج بھی ہے وہاں پر کئی مساجد میں, اور کئی مساجد میں یہاں پر دفتانے کا انتظام بھی ہے, مگر وہاں پر آج کل جو ہے ان کا اسٹاف نہیں ہے ان کے پاس. تو مگر اسلامک فاؤنڈیشن میں جو ہے, اسلامک فاؤنڈیشن یا نگٹ ماسک جس کو کہتے ہیں آپ, یہاں پر جو ہے انہوں نے پورا انتظام کیا ہوا ہے, اور یہ خود جاتے ہیں, ان کی ٹرک گاڑیاں جاتی ہیں, جا کے وہاں سے ڈیڈ باڈیز لے کے آتی ہیں اور لا کے وہاں سے, آف کورس نلانے دھلانے کا کام تو نہیں ہے آج کل, تو وہاں سے پھر وہ قبرستان لے کے جاتی ہیں. اینڈ اٹ دے آر اسٹل ڈوئنگ اٹ. میں یہی جاوید بھائی سے کہہ رہا تھا کہ بھائی ماشاء اللہ آپ ایسا کام کر رہے ہیں آپ لوگ, اور جو حضرات اپ فرنٹ پہ یہ کام کر رہے ہیں ان کا تو مطلب ہے, میرا خیال میں اگر میں ڈیسائڈ کروں تو.
اچھا باجی بھائی, مجھے آج کل تدفین سے پہلے نہلانا اور کفن کا عمل نہیں چل رہا.
نہیں, جو لوگ کووڈ 19 سے ہیں ان کے لیے نہیں ہے, ان کے لیے نہیں ہے. ہاں, ان کے لیے نہیں ہے, تو وہ ان کو وہیں سے وہ بیگ میں سیل ہو کے آتے ہیں وہاں پر, اور ہاسپٹل سے, اور وہیں پر اب تو ہاسپٹل والوں نے بھی کہہ دیا کہ وہ باہر لا کے رکھ دیتے ہیں, تو وہی باہر سے ہی پہلے یہ تو یہ جو تدفین والے ہیں یہ اندر جا کے لے کے آیا کرتے تھے, مگر اب ان کو کہہ دیا گیا کہ باہر سے اٹھا کے لے جائیں آپ. تو ہو سکتا ہے کسی مسجد نے انتظام کیا ہو. اب ہم 30 دن ہمارے پاس ہیں اور ہماری بات چیت چلتی رہے گی اسلامک فاؤنڈیشن سے, تو اسلامک فاؤنڈیشن والوں سے ہم پوچھیں گے کہ ہو سکتا ہے انہوں نے ایسا کچھ انتظام کیا ہو کہ جہاں پر تدفین سے پہلے.
چلیے صاحب, ڈرا دیا مجھے ماجد بھائی نے. آج ہمارا افطاری کا سیگمنٹ, آج افطاری 8:13 پہ آج افطاری ہوگی,
7:15 سے اسلامک فاؤنڈیشن کا اسپیشل خصوصی پروگرام جو ہے رمضان کا پروگرام وہ شروع ہوگا 7:15 سے 7:45 تک, اور پھر 7:30 کے بعد پھر جناب مشتبہ حسین صاحب اپنا پروگرام لے کے آئیں گے.
مشتبہ بھٹی
صاحب اپنا پروگرام لے کے آئیں گے, اور
آپ کو بھی روزہ لگنا شروع ہو گیا.
8:13 پہ نہیں
انرجی پتا بھی نہیں چلنا ہے. میرا خیال ہے اس کے بعد کا ٹائم تو بہت تیزی سے گزرنا ہے. آئیے صاحب, لے کے چلتی ہوں آپ کو ایک کلام کی طرف, آپ سماعت فرمائیے. اسٹوڈیو کا نمبر 4166201778. بابز پیزا کا مجھے پیغام ملا ہے سکلین, تھینک یو ویری مچ. اور بابز پیزا ٹور برام روڈ پہ, لو جی آج پیزا آرڈر کرتے ہیں, بچوں نے روزہ رکھا ہوا, ہو سکتا ہے بچوں کا پہلا روزہ ہو. بابز پیزا 905790, آگے کیا نمبر تھا؟ بابز پیزا کا میں دے رہی تھی, ٹوربرم روڈ پہ. تو چلیے صاحب ایک کلام سنیے گا, پھر واپس آتے ہیں. جی مجد پہ
سہ سکا سگلا متا سے طلب ہوئی, وہ سگلا متا سے طلب ہوئی. شب میرا دلیا عرش بری پر بلوائے,
شب میرا دلیا عرش بری پر بلوائے,
صدمہ ہجر خدا سے نکوارا نہ ہوا
نہ ہوا, سگلا متا سے سگلا متا سے طلب ہوئی. صبح منتہا وہ چلے نبی, سگلا متا سے طلب ہوئی, صبح منتہا وہ چلے نبی.
کوئی حد ہے ملک غرور کی بلغ الغلاب کمال ہی طلب ہوئی
کوئی حد ہے ان کے عروج کی
او سب لام کہاں سے طلب ہوئی
کوئی حد ہے ان کے عروج کی سب لام کہاں سے طلب ہوئی کوئی حد ہے ان کے عروج کی
خیر برا صدر کا نجم الہدا شمس بدر الدجا یعنی محمد مصطفیٰ
کوئی حد ہے ان کے عروج کی کوئی حد ہے ان کے عروج کی کوئی حد ہے ان کے عروج کی
خیر الورا صدر الدقا نجم الہدا نور الاولا شمس الضحا بدر الدجا یعنی محمد مصطفیٰ آقا رما سالار دی با رحمت للعالمی آ مقتدائے مرسلین با پیشوائے انبیاء جنت نشانے قوے کو والشمس ایمان روے کو واللیل وسوے روے کو خوبی یہ رویت بددہا اس میں تو اس میں آزمی اس میں تو اس میں آزمی جس میں تو جانے عالمی
جس میں تو جانے عالمی
سارے تو فخر آدمی شانے تو شانے کبریا
کوئی حد ہے ان کے عروج کی کوئی حد ہے ان کے عروج کی کوئی حد ہے ان کے عروج کی کوئی حد ہے ان کے
جو گیا ہے فرش سے عرش تک وہ براق لے گیا بے دھڑک طبقے زمین ولتے فلک کہ نیچے پاؤں سے پل سلک لٹ زلف کی جو گئی لٹک تو جہان سارا گیا مہک ہوئی مست بلبل اس قدر تو یہ غنچے بولے چٹک چٹک
کوئی حد ہے ان کے عروج کی کوئی حد ہے ان کے عروج کی کوئی حد ہے ان کے عروج کی کوئی حد ہے
شب وصل رخ سے ہوئی سحر یہ سفر تھا خوب کا خوب تر یہی تھا ہر ایک کی زبان پر
کوئی حد ہے ان کے عروج کی کوئی حد ہے ان کے عروج کی کوئی حد ہے ان کے عروج کی کوئی حد ہے ان کے عروج کی
کوئی حد ہے ان کے عروج کی
بلغ الغلاب کمال ہی کوئی حد ہے ان کے
یہی ابتدا یہی انتہا یہ فروغ جلوائے حق نما
یہی ابتدا یہی انتہا یہ فروغ جلوائے حق نما
یہی ابتدا یہی انتہا یہ فروغ جلوائے حق نما جہان سارا چمک اٹھا کشف ہے
تجھاب جمال ہی جہان سارا چمک اٹھا کشف ہے تجھاب جمال ہی
COVID-19 کے اس مشکل دور میں سٹی آف برامپٹن اپنے بزرگوں اور سینئرز کے لیے گروسریز یا دوائیوں کی ترسیل کے لیے مدد کر رہی ہے۔ آپ سے گزارش ہے کہ پیل پبلک ہیلتھ کی نصیحت پر عمل کریں اور گھر پر رہیں۔ 311 پر کال کریں یا COVID-19seniors@brampton.ca پر ای میل کریں، چاہے گروسریز منگوانی ہوں یا دوائیاں۔ 10 بجے اپریل کی 30 تاریخ کو رجسٹر کریں سینئرز ٹیلی فون ٹاؤن ہال کے لیے، یا پھر 311 پر کال کر کے آپ جان سکتے ہیں کہ سٹی آف برامپٹن کس طرح بزرگوں کی مدد کر سکتا ہے۔
تھینک یو آل اوور ڈاکٹرز Thank you, all our nurses.
Thank you, all our paramedics.
Thank you, all our police force.
Thank you, all our frontline workers.
कोविड-19 को ख़त्म करने के लिए हमें अपना किरदार अदा करना है. बाकायदगी से हाथ धोएं, साबुन और पानी के साथ सफाई का खास ख्याल रखिए. बिला ज़रूरत बाहर मत जाइए. फासला और एहतियात बहुत ज़रूरी है. कोविड-19 की अलामत में बुखार, खांसी और सांस लेने में दुश्वारी होती है. अगर आपको ये आसार जाहिर हैं या आप बैरून मुल्क से सफ़र करके कैनेडा वापस आए हैं, इस सूरत में आपको 14 दिन के लिए घर के अंदर सबसे अलग कमरे में रहना लाजिम है. अपना ख्याल रखिए. ontario.ca/coronavirus की साइट पे जाके मुकम्मल मालूमात हासिल कीजिए.
डाइवोर्स या कस्टडी दी लड़ाई जिंदगी दी सब तो औखी लड़ाई हुंदी है, क्योंकि तुसी उस शख्स नाल लड़ रहे हुंदे हो जिस नाल तुहाडा घर परिवार ते तुहाडे बच्चे सांझे ने. उस वक्त कई सवाल उठते ने कि प्रॉपर्टी किस कोल जाएगी, कस्टडी किस नु मिलेगी ते जिंदगी दी सब तो प्यारी दौलत बच्चे किस कोल रहनगे.
SNS Lawyers को इन सारे सवालों के जवाब ते तुहाडे हक ले लड़न वास्ते लियाकत है. अपने हक जानन ले या सलाह लेन ले आज ही SNS Lawyers नु कॉल करो 416-655-2000.
जी साहब, मैंने अब बड़ा फ्री स्टाइल प्रोग्राम करना है. आपको दो चीज़ें बड़ी कंटेजियस होती हैं. वैसे तो आजकल कंटेजियस सुन के मैं भी थक गई हूँ. यानी ये वायरस बड़ा कंटेजियस है. बिल्कुल साहब, ये तो कंटेजियस है ही है. दो चीज़ें बड़ी कभी आप देखिए, कभी आप अकेले बैठे हंस रहे हो तो दूसरे बंदे को भी आता है कि हंस रहा है. वो भी रिसेंटली मैं एक वीडियो देख रही थी और वीडियो की थी कि एक आदमी ट्रेन में आके बैठा और उसने आके डिस्पोज करने के लिए, सारे लोग ट्रेन में सीरियस बैठे हुए थे, तो उसने अपना इंटरनेट खोला हुआ था और वो काम कर रहा था. ऑल ऑफ सडन उसने हंसना शुरू किया, हल्की आवाज़ में तेज़. आहिस्ता देखा तो पूरी ट्रेन हंस रही थी. कोई इसलिए हंस रहा था कि देखिए पागल हंस रहा है.
यही तो है. मैं सोच रहा था कि आप सांस ले तो कहूँगा. आपने कहा था कि मैं देख रही हूँ कि कोई आके बराबर में हंसना शुरू कर दे, वो तो वो दूसरा इसलिए हंसता है कि पागल है भाई.
अच्छा, इसी तरह जमाई लेना. पहला रोज है आज. सारा दिन मैंने ऐसे कर करके गुजारा है. क्या वजह है कि आपको पता है, मुझे क्या था, क्लास में जब हम पढ़ा करते होते थे ना, तो जो सब्जेक्ट अपनी पसंद का नहीं हुआ करता था ना, उस सब्जेक्ट में नींद आया करती होती थी. अब सब्जेक्ट में नींद आया करती
कोई,
होती
कोई
थी.
पसंद का सब्जेक्ट भी था?
हाँ था.
कौन सा था? बायोलॉजी. हाँ, मुझे पता है बायोलॉजी टाइप है.
आई ऑलवेज अच्छा, एनीवेज, तो जो सब्जेक्ट तो आपको पसंद हो ना, तो वो उसकी तो बात अलग है. जो बाजू का स्कूल का आखिरी पीरियड भी बड़ा मुश्किल हुआ करता होता था, क्योंकि आखिरी पीरियड पे ख्याल होता था बाहर निकलना है, अब घर की तरफ जाना है. तो जमाई अब आया करती थी, तो अब रोकने का क्या तरीका था. यहाँ से पकड़ लिया करते होते थे तो अपनी जमाई को रोकने की कोशिश.
ये कैसे, उसको नाक पकड़े जमाई रुकती है?
नो, नाक यहाँ से आप चुटकी काट ले.
क्या
अब अपने आप को चुटकी काट ले तो भी जमाई रुकती है. मगर जमाई ऐसी चीज है कि एक बंदे ने जमाई ली, अगर मैंने ली तो माजिद भाई को आ जाएगी, माजिद भाई ने ली तो उस कमरे में बैठे हुए दोनों लड़कों को आ जाएगी, और मुझे देख के आपको भी जमाई आ जाएगी.
जमाई एक ऐसी चीज है, आप नोट करें कि अगर कोई आपका पालतू जानवर भी आपके करीब में है ना, वो भी जमाई लेगा. जमाई लेगा वो भी, जरूर वो जमाई लेगा. कुत्ता बैठा है वहां पर, उसने देखा आप जमाई ले रही है, वो कुत्ते ने भी जमाई लेनी है. आप वहां चले, बाहर चले, आपको. हाँ,
इतना मैंने गौर नहीं किया. एनीवे साहब, ये महीना एक बात याद रखिएगा, व्हाट द माइंड ऑफ कैन कंसीव एंड बिलीव माइंड ऑफ मैन कैन अचीव. जो हमारा दिमाग सोचता है, जो हमें गाइड करता है, अल्लाह ताला वही रास्ते दिखाता है. ये बिल्कुल इसी तरह से है कि जिस तरह का इंसान ख्याल करता है वो उस तरह का उसको मिल जाया करता होता है. बड़े बूढ़ों से आपने कहावत सुनी होगी, खुदा शक्कर खोरे को शक्कर देता है. यानी जो लोग केयर फ्री रहते हैं वो अपनी सारी ज़िंदगी केयर फ्री गुजार देते हैं. रमज़ान का महीना चैरिटीज़ का महीना है, ये देने का महीना है. एक हाथ से देते चले जाएँ. कल आपके साथ शेयर करूँगी इशफाक हुसैन का वो आर्टिकल भी. अल्लाह सुबहान व तआला फरमाते हैं कि रोज़े से मुतल्लिक, के ए ईमान वालों, तुम पर रोज़े फ़र्ज़ किए गए जिस तरह से पहली उम्मतों पर फ़र्ज़ किए गए थे. किस लिए? ताकि तुम परहेजगार बन जाओ। इस आयत में पता चलता है कि रोज़ा सिर्फ उम्मत मुहम्मदी पर ही फ़र्ज़ नहीं है। अब आप गौर कीजिएगा कि तुम पर रोज़े फ़र्ज किए गए जैसे तुमसे पहली उम्मतों पर, तो इसका मकसद ये है कि रोज़ा सिर्फ उम्मत मुहम्मदी के ऊपर ही फ़र्ज़ नहीं है बल्कि इससे पहली उम्मतों के ऊपर भी। अब इसका फ़ायदा क्या है? एक तो ये कि मुसलमान तकवा तहारत उसको इख्तियार करता है, ज़िंदगी में पाकीज़गी की ज़िंदगी गुजारने की कोशिश करता है। रोज़ा असल में मर्ज़ी, खुदा की मर्ज़ी के मुताबिक अपने आप को ताबे कर लेना या अपने आप को खुदा की मर्ज़ी के मुताबिक ढाल लेना कि या अल्लाह ताला तेरी ये मसलियत, तेरी मर्ज़ी, मेरा सर इसके साथ खम है, यानी अल्लाह की मर्ज़ी के साथ खाना पीना ख़त्म कर देना। पैगंबर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि अगर तुम रमज़ानुल मुबारक को अल्लाह की मर्ज़ी के मुताबिक गुजारो तो फिर यकीनन अगले पिछले तमाम गुनाहों को माफ़ कर दिया जाएगा। नबी आखिरुज़्ज़मां का इरशाद पाक, रमज़ान का पहला अशरा रहमत का, दूसरा मगफरत का और तीसरा आग से बचने का। आज हमने कदम रखा अपने रहमत के पहले हिस्से में। साहब अल्लाह आपने सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो शख्स इस माह के अल्लाह की रज़ा का कुर्ब हासिल करने के लिए कोई गैर फ़र्ज इबादत यानी सुन्नत या नफल अदा करेगा तो उसको वो सुन्नत या नफल अदा करने का सवाब भी इस तरह होगा जैसे आम दिनों में वो फ़र्ज़ अदा करता था। आपने फरमाया जो आदमी इस माह में अपने ग़ुलाम खादिम के काम में कमी कर देगा अल्लाह उसकी मग़फ़रत फरमा देगा, दोज़ख से आज़ाद कर देगा। ये महीना गमखोरी का यानी
लूटने का महीना है, अपने
एक दूसरे के गमों को बांटने का है। लूटने का महीना यही है कि आप जितनी नेकियों को लूट सकते हैं आप लूट लीजिएगा। ये बिल्कुल इसी तरह से है, मैं तो अल्लाह ताला से यही बात तसव्वुर करती हूँ कि मैं अल्लाह ताला, मैं तेरा आजिज़ सा बंदा, और ऑफ़ कोर्स अगर मैं झूठ बोलूँ तो मेरा अल्लाह बेहतर समझता है, आपको क्या समझाऊँगी। तो मेरा दिल अल्लाह ताला से यूँ बात करता है कि या अल्लाह ताला बस मैं तो बहुत कमज़ोर हूँ, तेरी खुशनुदी चाहती हूँ। हम जब नमाज में बैठते हैं तो अपने पाँव के कि या अल्लाह ताला मेरी कोशिश है कि मेरे जिस्म का हर रुकन, हर हिस्सा मेरे जिस्म का तेरी हाजिरी में हाजिर हो जाए, और अल्लाह ताला तू मेरी किसी एक हिस्से की दुआ को सुन लेना। सिंपल इज़ दैट, मांगते रहें दुआएं, अल्लाह ताला देता रहेगा।
जो भी आप
आज नगेट मस्जिद का प्रोग्राम,
मैं बता रहा हूँ कि आपको कि वो जो आप बता रही थी अभी, जो नवाफिल पढ़ते हैं इस महीने में आप, तो अल्लाह सुब्हान व तआला उसको फराइज का अंजाम सवाब देता है। तो बेइंतहा नवाफिल पढ़े, नॉर्मली लोग हम भी ऐसे ही करते हैं कि जल्दी में होते हैं, सिर्फ फ़राइज़ पढ़े हमने और निकल गया। तो इस महीने में फ़र्ज के साथ साथ सुन्नतें और नवाफिल भी पढ़ते हैं।
आज आप प्यारे लग रहे हैं।
थैंक यू सो मच।
खुदा की कसम मैं झूठ नहीं कह रही।
अच्छा,
यू लुक डिफरेंट टुडे।
नूर आ गया ना एक पहले दिन में, ये पहले दिन का छोटा सा नूर है अभी, मतलब आप देखते ही जाइए आगे।
भाई ईमान से मैं गलत नहीं कहती, मैंने सुबह से आपको गौर से ही नहीं देखा था, अभी मैंने गौर से देखा है, यू लुक सो गुड।
पहली दफ़ा आपने देखा ना ये, मैं भी आप जब प्रोग्राम कर रही थी मैं आपको देख के ही कह रहा था कि कितनी प्यारी लग रही है ये।
नहीं, मैं तो खैर किसी ने काम की हूँ, आई नो माईसेल्फ, ओह माय गॉड। एनीवेज चलिए आपके कलाम की तरफ लेके चलते हैं। देखिए सब, हंसना बोलना तो साथ रहेगा ना, वरना तो मैं सो जाऊंगी, और अगर मैं सो जाऊंगी तो जगाएगा कौन, और जगाएगा कौन?
नहीं,
तो
जगाएंगे नहीं, अगर ये समझ के बैठी है कि हम लोग जगाएंगे तो हम तीनों तो गायब हो जाएंगे यहाँ से, आप शहरी पर ही उठेंगी अब।
मेरा रोजा है बेटा।
नहीं नहीं, वही मैं कह रहा हूँ, अगर आप सो गई अभी तो शहरी पे उठेंगी आप, अफतारी अफतारी से
कोई बात नहीं।
हाँ हाँ, हम तो, मैं और आमिर और जीशा तो गायब होंगे। जनाब राहत फतेह अली खान साहब की आवाज में बहुत ही खूबसूरत कलाम, या नबी समाफ पाइए।
सलाम लेका سلام علیکا یا نبی سلام علیکا یا رسول سلام علیکا سلام خواب سناوا ایک خواب سناوا ایک خواب سناوا پر نور فضاوا آقا دا محلہ جویں عرش مولا کدی آن فرشتے کدی جان فرشتے جڑ گئے آقا نال رشتے او کرما والا ویڑا پلکاں نال چمدا جاواں اک خواب سناواں اک خواب سناواں ਦੀਆਂ ਪੂਰੀਆਂ ਚਾਵਾਂ ਇੱਕ ਖਾਬ ਸੁਣਾਵਾਂ, ਇੱਕ ਖਾਬ ਸੁਣਾਵਾਂ, ਇੱਕ ਖਾਬ ਸੁਣਾਵਾਂ ਪੁਰ ਨੂਰ ਫਿਜ਼ਾਵਾਂ ਆਕਾ ਦਾ ਮੁਹੱਲਾ ਜਿਵੇਂ ਅਰਸ਼ ਮੁਹੱਲਾ ਕਦੀ ਆਉਣ ਫਰਿਸ਼ਤੇ ਸਾਡੇ ਅਜ਼ਲੋਂ ਜੁੜ ਗਏ ਆਕਾ ਨਾਲ ਰਿਸ਼ਤੇ ਉਹ ਕਰਮਾ ਵਾਲਾ ਵੇੜਾ ਪਲਕਾਂ ਨਾਲ ਚੁੰਮਦਾ ਜਾਵਾਂ ਇੱਕ ਖਾਬ ਸੁਣਾਵਾਂ, ਇੱਕ ਖਾਬ ਸੁਣਾਵਾਂ, ਇੱਕ ਖਾਬ ਸੁਣਾਵਾਂ, ਇੱਕ ਖਾਬ ਸੁਣਾਵਾਂ।
ਸਿਟੀ ਆਫ ਬ੍ਰੈਂਪਟਨ ਨੇ ਕੋਵਿਡ 19 ਦੇ ਫੈਲਾਅ ਤੋਂ ਕਮਿਊਨਿਟੀ ਦੀ ਸੁਰੱਖਿਆ ਲਈ 5 ਤੋਂ ਵੱਧ ਦੀ ਸੰਖਿਆ ਵਿੱਚ ਇਕੱਠੇ ਹੋਣ, ਇੱਕ ਘਰ ਵਿੱਚ ਨਾ ਰਹਿੰਦੇ ਵਿਅਕਤੀਆਂ ਤੋਂ 2 ਮੀਟਰ ਤੋਂ ਘੱਟ ਫਾਸਲੇ ਤੇ ਖੜਨ, ਪਲੇਗਰਾਉਂਡ, ਆਊਟਡੋਰ ਸਪੋਰਟਸ ਫੈਸਿਲਿਟੀਜ਼, ਪਿਕਨਿਕ ਸ਼ੈਲਟਰਸ, ਲੀਸ਼ ਫ੍ਰੀ ਡੌਗ ਪਾਰਕਸ, ਰੈਕਰੀਏਸ਼ਨ ਸੈਂਟਰਸ ਦੇ ਦੁਆਲੇ ਦੀ ਜਗ੍ਹਾ ਤੇ ਪਾਰਕਿੰਗ ਲੋਟਸ ਦੀ ਵਰਤੋਂ ਤੇ ਸਖਤ ਪਾਬੰਦੀ ਲਗਾ ਦਿੱਤੀ ਹੈ। ਇਨ੍ਹਾਂ ਕਾਨੂੰਨਾਂ ਦੀ ਉਲੰਘਣਾ ਲਈ $1,00,000 ਤੱਕ ਦਾ ਜੁਰਮਾਨਾ ਹੋਵੇਗਾ। ਪਾਰਕ ਫੈਸਿਲਿਟੀ ਦੀ ਵਰਤੋਂ ਕਰਨ ਲਈ 9058742111 ਤੇ ਕਾਲ ਕਰੋ ਤੇ 5 ਤੋਂ ਜ਼ਿਆਦਾ ਦੀ ਗੈਦਰਿੰਗ ਰਿਪੋਰਟ ਕਰਨ ਲਈ 311 ਤੇ ਕਾਲ ਕੀਤੀ ਜਾ ਸਕਦੀ ਹੈ।
आप कनाडा से पाकिस्तान पैसे भिजवाना चाहते हैं और वो भी फौरन जबरदस्त रेट्स के साथ और आराम से घर बैठे, आपको ये सब मिलेगा बगैर कॉम्प्रोमाइज के। अभी डाउनलोड कीजिए Zoom Money Transfer App from PayPal,
that's XOOM Zoom,
और अपने मोबाइल से पैसे भेजिए अमेजिंग एक्सचेंज रेट्स के साथ, बैंक डिपॉजिट्स, कैश पिकअप या मोबाइल रिचार्ज। अब पाकिस्तान पैसे भेजें उंगली के इशारे से। Zoom, a PayPal service, तेज, आसान और महफूज मनी ट्रांसफर।
जी साहब, बहुत खूबसूरत प्रोग्राम के सेगमेंट की तरफ आपको लेकर के बड़ी, मुझे खुद आधी नींद आ रही थी आधी जाग आ रही थी, मगर साहब ई आवाज़ टेलीविज़न आपका अपना टेलीविज़न है, जो लोग अपने घरों में वॉच कर रहे हैं, मेरी कोशिश होगी कि इनसे आपकी रेगुलर मुलाकात कराती रहूँ, थोड़ा सा तारुफ करा दूँ। आज की अफ्तारी की टिप, अफ्तार के लिए आज की टिप, ज़मीर अहमद शिबली, जो लोग टोरंटो के रहने वाले हैं वो ज़मीर अहमद शिबली को बहुत अच्छी तरह से जानते हैं, मेरे बहुत प्यारे भाई। उनकी बेगम साहिबा अपनी कुकिंग के लिए अपना ख़ास नाम और मुकाम रखती हैं, इसमें कोई शक नहीं, और बड़े खुले दिल के मालिक हैं, बड़े खुले दिल के मालिक हैं। वैसे तो जो शेफ्स होते हैं बाज़ औक़ात अपनी ओरिजिनल रेसिपी देने में मतलब इतने दिल से देते नहीं हैं, वो एक आध बीच में इंग्रेडिएंट छुड़वा लिया करते हैं। हमारी कोशिश होगी कि भाभी मिसेज शिबली जो है, मिसेज ज़मीर अहमद शिबली, वो हमें अपनी पूरी पूरी रेसिपी शेयर करें। इस रमज़ान में हम आसान और मज़े की चीज़ें, यूनिक चीज़ें आपको बनाना सिखाएंगे। भाभी प्यारी, बहुत शुक्रिया, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम आरफा, आपने तो कुछ ज्यादा ही तारीफ कर दी मेरी।
भाभी प्यारी, मैं आपकी जब ये मैं बात कर रही हूँ तो मुझे खुदा गवाह है, मेरा रोजा है, मगर मेरा माउथ वाटरिंग, क्योंकि आपकी दो तीन पके हुए खाने मेरे दिमाग में आ रहे थे। जी,
रमजान की मुनासिबत से मैं आपको एक तो मसूर की दाल के पकौड़े बताती हूँ।
मसूर की दाल के पकौड़े
जो के बहुत जबरदस्त बनते हैं।
अच्छा।
और बहुत इजी हैं।
अच्छा
जी, उसमें कोई ऐसी खास ट्रिक नहीं है, बस दाल को भिगो के अगर एक दो घंटे पहले रख दें, उसके बाद उसका पानी निकाल कर आप वो ये जो क्या होती है जो आजकल ये मिक्सी निकली है,
मैजिक बुलेट
में जरा सा उसमें हरी मिर्च एक दो और थोड़ा हरा धनिया, बल्कि अगर हरा धनिया काट के डाल लें या फिर उसी में डाल लें, लेकिन एहतियात से उसको कम चलाएं तो वो ज्यादा बारीक नहीं होगा, और बस हरा धनिया, हरी मिर्च और नमक, और बाकी कुछ भी नहीं है।
अच्छा, नमक कुछ भी नहीं।
आप पकौड़े तल लें छोटे छोटे पतले पतले इस तरह कबाब की।
अच्छा, अब आपने जब हमने दाल को भिगाया तो माश की दाल, मसूर की दाल को भिगोया, धुली हुई मसूर की धुली हुई दाल को, तो उसको पीसना नहीं है?
नहीं नहीं, पीसना है, भिगो के एक दो घंटे रखने के बाद। इसीलिए तो मैं मिक्सर का नाम भूल गई, मैंने कहा मैजिक बुलेट
मैजिक बुलेट
में पीस लें।
अच्छा, मैजिक
पानी
बुलेट
नहीं डालना है, बस उसका पानी निखार के ऐसे ही पीस लें, वरना वो बिखर जाते हैं तो पकौड़े।
सही।
तो उसको पतले पतले कबाब की तरह तल लें, बहुत क्रिस्पी बहुत लजीज होते हैं और उससे गैस भी नहीं होती रमजान में।
अच्छा, अगर आप बेसन के पकौड़े दें तो पेट में गैस पैदा करते हैं, मगर ये जो मसूर के पकौड़े हैं ये अच्छा, आप इनको कैसे, यानी उनको दाल जो भिगोई हुई है पानी को पूरे को नतार लिया और बिना पानी डाले दाल को मैजिक बुलेट में आपने बारीक कर लिया, थोड़ा धनिया डाला, थोड़ा नमक डाला और थोड़ा सा आपने हरी मिर्च जी,
और अगर अपने ज्यादा खाते हैं तो कुटी हुई चटनी भी डालने दाल।
अच्छा,
और उसको फ्राई करके आप निकालने बड़े अच्छी तरह, डीप फ्राई नहीं।
अच्छा, डीप फ्रायर करके निकाल लें, डीप फ्राई करके निकाल लें
जी, और ज्यादा मोटे ना रखें, जरा पतले पतले रखें तो वो अच्छे बनते हैं।
अच्छा, इसमें कोई आलू या कोई पालक वगैरह नहीं डालना?
नहीं नहीं, इसमें कुछ भी नहीं डालना। जैसे माश की दाल के लिए दही बड़े बनाते हैं
जी जी,
तो उसके पहले पकौड़े तलते हैं, इसी तरह इसको तलना
है। ठीक है ठीक है,
ये है पकौड़ा, ये दही बड़ा नहीं है।
अच्छा,
पकौड़े ही है जी, उसको आप कोई भी इमली की चटनी के साथ या लहसुन की चटनी के साथ खाएं,
क्या
तो बहुत लजीज होता है।
अब जरा लहसुन की चटनी भी सिखा दें हमें।
लहसुन की चटनी मैं इतने लोगों को बताती हूँ लेकिन वो कहते हैं हमारी बनती नहीं, हालांकि मैं कोई खुदा न करे रेसिपी छुपाती नहीं लेकिन हर एक को बताया मैंने।
अच्छा, लहसुन की चटनी तो कैसे बनानी है?
लहसुन लेते हैं और मिर्च, लाल साबुत
मिर्च,
पाकिस्तानी जो छोटी गोल होती है ना वही सबसे ज्यादा,
वो पीछे शिबली भाई बता रहे हैं इनको।
आपको पता है कि ये दोनों, अल्लाह ताला इन दोनों को हमेशा इकट्ठा रखे, इनकी कुकिंग कमाल की थी, कमाल की।
मैंने भी खाए।
अच्छा, लाल साबत मिर्च गोल वाली आपने लेनी है जी भाभी
जी, उनको आप लाल मिर्च जो होती है ना वो गोल, इसमें कह रही है वो जरा रेड आती है कलर में, लंबी मिर्चे हैं वो अक्सर कलरलेस होती हैं।
ठीक ठीक,
तो वो चटनी अच्छी नहीं बनती।
ठीक
जी, तो इसलिए वो लाल मिर्च ले लें, वरना आप कुटी हुई मिर्च से भी बना सकते हैं। और लहसुन की इसमें जैसे मैं बनाती हूँ तो ज्यादा ही बनाती हूँ, क्योंकि थोड़ी पीसने में अच्छी नहीं होती और जल्दी खत्म हो जाती है, क्योंकि हमारे यहाँ तो बहुत खाई जाती है, एक बार खत्म हो जाए बॉटल दूसरी बार बना लेते हैं फौरन उसी वक्त।
ठीक भाई,
तो ये करेंगे जैसे 3 या 4 पोथी लहसुन की लेके जो साबुत होती है,
ठीक है,
छील लो, 3 बहुत है, और उसमें काफी मिर्चे हैं अच्छी, 2 मुट्ठियां भर के डालें और बस नमक डालें और उसको थोड़े पानी के साथ हल्का हल्का, यानी इस तरह चलाए वो मैजिक बुलेट के वो एकदम बारीक ना हो, थोड़ा थोड़ा दाना नजर आए जब उसकी खूबसूरती है, वरना वो मसाला लगता है पिसा हुआ।
अच्छा
जी, ये मैं पॉइंट बता रही हूँ आपको।
ठीक ठीक,
सामीन के लिए
ठीक
है ये जी। अच्छा, आप उसको हल्के हल्के पीसें के ऐसे ठीक रहे, ज्यादा पानी ना हो उसमें और दाना भी रहे जरा जरा सा, यानी
मिर्च के बीज का दाना रहे, मगर इसमें कोई ऑयल भी डालती हैं आप?
ये मुख्तलिफ पसंद की बात होती है, कुछ लोग ऑयल पसंद करते हैं, मैं बिल्कुल नहीं डालती, मैं उसमें थोड़ा सा विनेगर या लीमू डाल देती हूँ कि वो खराब ना हो बॉटल भरी हुई।
ठीक,
तो वो हर चटनी में आदमी डाल सकता है, जरा सा लेमन या विनेगर, विनेगर ज्यादा बेहतर रहता है, उससे खराब नहीं होती चटनी।
बहुत जबरदस्त भाभी प्यारी, और ये लहसुन की चटनी मैंने तो खुद भाभी से ऑर्डर करके कई दफा बनवाई हुई है, खुद भी बनाती हूँ।
दिस इज, आज ही बना के देखें, बहुत अच्छी,
दिस इज वेरी डिलीशियस। और अच्छा, और भाभी मुझे पता है कि आपको वो भी आती होगी, जैसे गार्लिक सॉस जो बनती है, गार्लिक सॉस, और गार्लिक सॉस में भी मेयोनीज की तरह से ब्लेंडर को चलाना ही मानी रखता है, और गार्लिक सॉस गार्लिक और ऑयल से तैयार होती है, मगर इट इज गुड फॉर योर हार्ट। हम वो भी भाभी से सीखेंगे। साजिदा शब्बीर, मिसेस जमीर शिबली, میرے ساتھ تھیں. ہماری کوشش ہوگی رمضان کے دنوں میں ہم ایک ریسیپی آپ کے ساتھ شیئر کرتے چلے جائیں بھابھی سے. تھینک یو پیاری بھابھی
جی,
بہت بہت شکریہ. کل آپ کیا سکھائیں گے, منڈے کو آپ کیا سکھائیں گی ہمیں؟ چلی گئی بھابھی. چلیے صاحب, لیجیے صاحب یہ آج آپ مسور کے پکوڑے, میں نے ویسے کبھی نہیں کھائے, بناؤں گی. ٹھیک کہ مسور کو پہلے بھگو کے رکھ لیں, اس کا مطلب ہے مجھے کل منڈے کو آنے سے پہلے میں بھگو کے رکھ کے آؤں گی. اور البتہ لہسن کی چٹنی تو واقعی بہت مزے کی, بہت مزے کی, میرے اپنے گھر میں بنی ہوتی ہے, ہمیشہ بنی ہوتی ہے, آپ بھی ضرور بنا لیجئے گا
اس کو. وہ وہ جو جس کی روٹی ہوتی ہے نا, کیا کہتے ہیں اس کو,
او مائی گاڈ, میری سہیلی بڑی پیاری کہتی چوٹ لگی, تم نے مارا تھا نا, تم نے بدوا دی تھی اس لیے چوٹ لگی ہے. گڈ ٹو سی یو فرزانہ, آئی لو یو. جی
نہیں نہیں, میں میں یہ کہہ رہا تھا کہ کس کی, وہ میدے کی روٹی نہیں ہوتی, کوئی ایک خاص روٹی ہوتی ہے جس کو یہ لہسن کی, اس سے
وہ سر مسی روٹی ہوتی ہے, میں آپ کو پکانی وہ بھی سکھاؤں گی آپ کو ایک دن. اگر رمضان میں تو آپ مسی روٹی نہیں کھائیں گے نا, تو پھر آپ کو پیاس کتنی لگے گی, تو پیاس کا کون حساب کرے گا. ویسے سیکھ لیں, یہی پکوڑے کا بنا کے نا, یعنی آپ ایک چمچ, ایک کپ میدا لے لیں, بیسن, ایک کپ بیسن لے لیں, اس میں آپ ہری مرچ پسی ہوئی, دھنیا, لال مرچ, وہی جیسے پکوڑے کا مسالہ بناتے ہیں, پکوڑے کا مسالہ بنا لیں. اس کے بعد آپ روٹی ایک لے لیں اور چھوٹا سا پیڑا کر لیں. اس چھوٹے سے پیڑے کے اوپر یہ جو آپ نے بیسن کا سخت سا آٹا گوندا ہے نا, جس کے بیچ میں آپ نے پیاز مکس کیا ہوا ہے, جس میں آپ نے تھوڑا سا لہسن مکس کیا ہوا ہے, جس میں آپ نے دھنیا مکس کیا ہوا ہے, جس میں آپ نے دھنیا مکس کیا ہوا ہے, جس میں آپ نے ہری مرچ مکس کی ہوئی ہے, اور پھر اس میں پانی ڈال کے ذرا سخت سا اس کو رکھا ہوا ہے, تو آٹے کا پیڑا کر کے اس کے اوپر ایک چھوٹا سا پیڑا اس کا پکوڑے والے بیسن کا پیڑا بنا کے رکھ لیں, یا آپ روٹی کے آٹے میں مکس کر لیں, اٹس آل اپ ٹو یو. اور اس کے بعد آپ اس کا پیڑا کر کے اپنے اوون کو 350 ڈگریز پہ, 350 ڈگری سینٹی گریڈ پہ اپنے اوون کو چلا دیں. اب آپ یہ روٹی کو بیلنے کے بعد توے کے اوپر یہ روٹی ڈالیں. جب روٹی کی ایک سائڈ گرم ہو جائے تو اوپر کی سائڈ پہ مکھن کا دے کے اس کو اسپیڈ سے اٹھا کے روٹی کو جو آپ نے 350 ڈگری سینٹی گریڈ پہ بیکنگ اوون اپنا آن کیا ہوا ہے اس اوون میں رکھ دیں. ایسی کمال کی تندوری روٹی تیار ہوگی کہ میں آپ کو کیا بتاؤں. اس کو بعد میں مکھن لگا کے آپ کھائیے, دہی کے ساتھ بھی کھا سکتے ہیں, لسی کے ساتھ بھی کھا سکتے ہیں, بعد کی باتیں, مگر
چھٹی کرو جی.
دس از ویری ڈیلیشیس, ویری ڈیلیشیس,
ساؤنڈز ویری گڈ.
چلیے صاحب لے کر کے چلتی ہوں آپ کو نگٹ مسجد کے اس پروگرام کی طرف. اذان کی افطاری کا وقت 8:13 پہ آج کی افطاری ہے. میری دعا ہے کہ اللہ تبارک و تعالیٰ, آج تو ویسے بالکل ہی ریہرسل تھی,
7:15 سے اسپیشل پروگرام فرام نگٹ ماسک ہمارا شروع ہوگا 7:15 سے لے کے 7:45 تک.
تو پھر کوئی کلام ہی سنا دیں.
آپ بس لے کے چل رہے ہیں, ہم کلام کے لیے لے کے چل رہے ہیں آپ کو, کلام کو سنوائیں گے آپ کو, سب کچھ سنوائیں گے, ذرا دعا ہو جائے بس. آپ جیسے یوزولی دعا کرتی ہیں تمام کے لیے, دعا
بالکل صاحب. میری تو صرف دعا اتنی ہے کہ یا اللہ تعالیٰ میری اور آپ کی مشکلوں کو آسان کر دے. اس ذات کے لیے قطن کوئی مشکل نہیں ہے. اور یہ وہ مہینہ, آج مجھے پتہ چلا کہ نعیم چودھری صاحب بھی ٹورنٹو جنرل ہاسپٹل میں ہیں. انجم کو بہت شکریہ جنہوں نے ہمیں بتایا. دیکھیے صاحب, نعیم چودھری صاحب دھرتی سونی پاکستان کے نسرین چودھری کے ہسبینڈ, اللہ انہیں زندگی سے تندرستی دے, اب اپنی دعاؤں میں شامل رکھیے ان کے نام.